ले की गई थी इस दौरे का, उसको हासिल करने में कहाँ तक उन्हें कामयाबी हुई है?
बहुत शुक्रिया शहनाज। इस वक्त जो अमेरिका में स्टेट डिपार्टमेंट में एक पोजीशन होती है स्पेशल रैप की, जो के पहले होलब्रुक थे एंड मोस्ट रिसेंटली डैन फेल्डमैन, वो पोजीशन अभी तक अब वेकेंट है इस वक्त। तो ये दौरा तो वैसे एक एस रैप का बनता था, लेकिन सिंस एस रैप इज नॉट अवेलेबल, तो ये हाईएस्ट लेवल की अमेरिकन प्रेसिडेंट की रिप्रेजेंटेटिव ने पाकिस्तान का दौरा किया। बहुत इम्पॉर्टेंट है, बहुत इसकी सिग्निफिकेंस है, और इस दौरे का जो मेन जो थ्रस्ट था वो तो एज वी ऑल अंडरस्टैंड के जो वॉर अगेंस्ट टेरर है उसमें पाकिस्तान का जो रोल है उसमें किस तरह से मज़ीद बेहतरी लाई जा सकती है और पाकिस्तान किस तरह से मज़ीद ये टेररिस्ट नेटवर्क को ख़त्म कर सकता है, और ऑफ कोर्स अफगानिस्तान में जो मोस्ट रिसेंट अटैक हुआ और उसके अलावा भी जो जो एक्टिविटीज़ हैं वहाँ पे टेररिस्ट 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 की अफगानिस्तान में, उससे अमेरिका को बहुत ज़्यादा कंसर्न है। और दिस वाज द मेन एजेंडा, बट साइड पर और ऑफ कोर्स इंडिया पाकिस्तान का इशू भी है क्योंकि रीजनल स्टेबिलिटी ज़रूरी है इन तमाम चीज़ों को करने के लिए, और फिर ईरान के साथ जो अमेरिका की और दुनिया की एक नई रिलेशनशिप डेवलप हो रही है, तो पाकिस्तान बीइंग ईरान्स नेबर वो दैट इज़ ऑलवेज ए पार्ट ऑफ द कॉन्वर्सेशन। तो ये सारी चीज़ों पर बात हुई है, और इसके अलावा भी मज़ीद जो प्राइम मिनिस्टर ऑफ पाकिस्तान का विजिट है वो 23 अक्टूबर को जो प्रेसिडेंट ओबामा से मिलने के लिए उन्होंने आना है, तो वो भी एक इनफॉर्मल या फॉर्मल इनविटेशन, एक कर्टसी इनविटेशन भी प्रेजेंट की गई, इवन दो उससे पहले ही तमाम चीज़ें डिसाइड हो चुकी थी।
जी बिल्कुल। और उस ओबामा के साथ मुलाकात के लिए जो एजेंडा है उस पे भी कहा जा रहा है कि सुजन राइस और सरताज अजीज साहब जो हैं खारिज उमूर के मुशीर वज़ीर आज़म के लिए, उनके बीच में यानी इस एजेंडे पर बात बहस हुई है एक तरह से।
जी
ब्रिगेडियर ओके, उन्होंने अभी हमें ज्वाइन नहीं किया है। इसमें कहा जा रहा है जिस तरह डॉक्टर मोहम्मद तकी साहब आपकी जानिब हम आना चाहेंगे, जिस तरह शाहिद अहमद ख़ान साहब ने कहा है कि इसमें सुजन राइस जो हैं उन्होंने इस पर काफ़ी बहस की है कि मज़ीद क्या बेहतरी जो है उस ऑपरेशन में लाई जा सकती है जो पाकिस्तान की जानिब से फाटा में इंतहा पसंदों के ख़िलाफ़ इस वक्त जारी है। एक दफ़ा फिर कहा जा रहा है कि पाकिस्तान से डू मोर का मुतालबा किया जा रहा है। ये बताइएगा कि अब जबकि ज़र्ब अज़्ब जो है वो अपने आखिरी मरहले में दाखिल हो चुका है और एक नेक्स्ट स्टेज जो है वो भी शुरू होने वाला है जिसको मॉपिंग अप स्टेप कहा जा रहा है, लेकिन इस मोड़ पे भी जबकि आखिरी मरहले में ऑपरेशन शुरू हो चुका है अमेरिका मुतमईन नज़र नहीं आ रहा है, क्या इसकी वजूहात क्या है?
अस्सलाम वालेकुम शहनाज, आपको आपके सुनने वालों को सलाम एहतराम। जो नेशनल सिक्योरिटी एडवाइज़र सुजन राइस गई हैं, पहले तो सवाल ये उठता है कि ये बिल्कुल अगस्त के आखिर में 2015 में गई हैं। सितंबर 2011 में एडमिरल माइक मालन ने एक बयान दिया था और वो स्टेटमेंट जो है वो कांग्रेस और सेनेट की सेलेक्ट कमेटी के सामने था, जिसमें उन्होंने कहा था कि हक्कानी नेटवर्क जो है वो पाकिस्तान की ISI का बाजुए शमशीर जन है, वेरिटेबल आर्म का लफ्ज़ उन्होंने इस्तेमाल किया था। तो क्या वजह है कि अमेरिका 4 साल तक इस बात के ऊपर सोता रहा और अब उनको यकायक ख्याल आ गया कि ज़र्ब अज़ब में ये मामला जो है वो ठीक से तय नहीं पाया। हम लोग जो लिखने वाले हैं कई दफ़ा इन प्रोग्रामों में लिखने में भी ये अर्ज़ करते रहे हैं कि ज़र्ब अज़ब में उन लोगों को जिहादियों को टारगेट नहीं किया गया जो अफगानिस्तान में जाकर कार्रवाइयाँ करते हैं, और उनको वहाँ से निकलने का मौका फरहम किया गया। अगर बाकायदा उनकी कुमक नहीं भी की गई तो इतना ढंडोरा ज़र्ब अज़ब जून 2014 में शुरू होने से पहले उसका मचाया गया कि कई लोग वहाँ से निकलकर दूसरी कबाइली एजेंसियों में बल्कि पाकिस्तान के शहरों तक जा पहुँचे। तो ये सवाल अपनी जगह पर था कि उनके जो वज़ीरिस्तान के अंदर इंफ्रास्ट्रक्चर था उसको यकीनन नुकसान पहुंचा और तहरीक तालिबान पाकिस्तान को नुकसान पहुंचा, मगर वो जिहादी जो अफगानिस्तान में लड़ते रहे और अफगानों के खिलाफ, और उससे भी ज़्यादा जो अमेरिका की जिम्मेदारी बनती है वो तो ये सोचने की है कि अमेरिका की फौजें वहाँ पर मौजूद हैं और रोज़ाना ये जहादी जो पाकिस्तान में सेंचुरी रखते हैं बकौल अमेरिका के, वो वहाँ पर जाकर अमेरिकन सोल्जर्स को भी मारते हैं, सिविलियंस को भी मारते हैं, कॉन्ट्रैक्टर्स को भी मारते हैं, अमेरिकन इंटरेस्ट के ऊपर भी हमला करते हैं। हक्कानी नेटवर्क जब उन्होंने वेरिटेबल आर्म की बात की थी एडमिरल माइक मल्लन ने, तो उस वक्त तो रिकॉर्डिंग्स की बात हुई थी कि हक्कानी नेटवर्क के ऑपरेटर्स की रिकॉर्डिंग्स मौजूद हैं जिसमें वो कुछ पाकिस्तानी हैंडलर्स के साथ बात कर रहे हैं। सवाल यह है कि 4 साल तक ये करते क्या रहे, और अब उनको ये ख्याल आया कि जी वहाँ पर जाकर उनसे बात करनी चाहिए। आपको याद होगा भी कुछ अर्सा पहले मरी में एक राउंड बातचीत का हुआ था तालिबान और पाकिस्तान, और उसमें चीन और अमेरिका जो है वो मंदूक के तौर पे बैठे थे। उस उन उन जो तालिबान की जानिब से जो टीम आई थी उसमें दो आदमी जो हैं, एक इब्राहिम हक्कानी थे जो कि सिराजुद्दीन हक्कानी के चचा हैं, और एक याया हक्कानी थे जो कि अमरीका की डेजिग्नेटेड फॉरन टेररिस्ट लिस्ट के ऊपर हैं। इससे पहले इस्लामाबाद में नसीरुद्दीन हक्कानी को भारकाऊ के इलाके में, ये लोग वहाँ रिहायश पजीर होते हैं, और एक दुकान से बेकरी से रोटियां खरीदते हुए वहाँ पर मार दिया गया। तो आखिर ये वहाँ पे कर क्या रहे हैं, जिस तरीके से वहाँ पे घूमते घामते हैं, तो ये क्या अमेरिका को मालूम नहीं है? तो सवाल तो बुनियादी तौर पर अमरीका पे उठता है कि ये किस किस्म की लड़ाई है जिसमें अमरीका के फौजियों को रोज तालिबान और हक्कानी नेटवर्क के लोग मारते हैं और उसके बाद ये खामोश रहते हैं और इस बात पर पर्दा डाले रखते हैं कि मुला उमर जो है पाकिस्तान में बैठा हुआ है। मुला उमर के साथ इनकी 2011 से, माफ चाहता हूँ, 2001 से लड़ाई चल रही है, और 2011 में लियान पनेटा ने पाकिस्तान के अहदेदारों से ये कहा कि हमें अंदाजा है कि वो कराची में छुपा बैठा हुआ है। तो उसके बाद इन्होंने फिर किया क्या, ये किस किस्म की लड़ाई है, और वो वहाँ पे एक म्यूचुअल इंटरेस्ट और कोऑपरेशन की बात
आपने
कर
उठाए
रहे
हैं। बिल्कुल, ये शाहिद अहमद खान साहब, आपने सुना है डॉक्टर मोहम्मद तकी को, उनका ये कहना है कि ये जो मरी में मुजाकिरात थे उसमें हक्कानी नेटवर्क के डिजिग्नेटेड जो टेररिस्ट हैं अमेरिका की जानिब से, वो उसमें बैठे हुए थे, लेकिन उसमें अगर हम देखें तो अमेरिका और चीन के नुमाइंदे भी उसका हिस्सा थे उन मुजाकिरात का। उस वक्त अमेरिका क्यों नहीं बोला, और अब जाके दोबारा वो पाकिस्तान से ये मुतालबा कर रहा है कि हक्कानी नेटवर्क जो है उसके ख़िलाफ़ वो ऑपरेशन करें, बल्कि उनके बाकायदा स्टेप्स भी बताए गए हैं कि इस ऑपरेशन में किस तरह बेहतरी जो है वो लाई जा सकती है। और आज पाकिस्तानी फ़ौज का ये बयान आया है कि ये एक शेयर्ड मुश्तरिका रिस्पॉन्सिबिलिटी है, सिर्फ पाकिस्तान को ब्लेम ना किया जाए। तो अमेरिका ख़ुद क्या कर रहा है हक्कानी नेटवर्क के ख़िलाफ़ उस खिते में?
ये पाकिस्तान में जब से आर्मी लीडरशिप चेंज हुई है, चेंज ओवर हुआ है, और उसके बाद जनरल राहिल शरीफ का दौरा है अमेरिका, उसके बाद चीज़ें काफ़ी बदलने शुरू हो गई। एक मीटिंग में, और एक एक्चुअली वो मीटिंग तो नहीं थी बट इट्स लाइक यू नो सॉर्ट ऑफ अ प्रेस ब्रीफिंग, तो एक बहुत इंपॉर्टेंट जर्नलिस्ट अमेरिका के थे, उन्होंने वो होस्ट कर रहे थे, तो उन्होंने जनरल राहिल शरीफ से कोई बड़े बड़े मुश्किल सवाल नहीं पूछे, न्यूक्लियर के बारे में नहीं पूछा, हक्कानी के बारे में नहीं। तो मैंने उससे, उस जर्नलिस्ट से पूछा, मैंने कहा आपने इस किस्म के कोई इशू रेज नहीं किया? तो उनका जवाब ये था कि ही इज़ ए स्ट्रेट फॉरवर्ड जनरल, व्हाट ही मीन्स ही इज़ सेइंग इट। तो इस तरह की एक अमेरिका के साथ रिलेशनशिप जनरल राहिल शरीफ की यहाँ पर डेवलप हो गई। अच्छा, अब वो फास्ट फॉरवर्ड, अब ये तालिबान का जो हक्कानी नेटवर्क के साथ जो मुज़ाकरात का मसला है वो भी एक तरीके से हल होना शुरू हो गया, वो लोग टेबल पर ले आए, और डेमोक्रेट्स की गवर्नमेंट में ये काफ़ी ज़्यादा होता है कि दे वांट टू सिट अक्रॉस द टेबल और बात करना चाहते हैं, तो वो भी ले आए टेबल पर। अब ये जब दोबारा, अब जो मोस्ट रिसेंट, दोबारा तो नहीं कहूँगा, मोस्ट रिसेंट अटैक का जो हुआ अफगानिस्तान में और जिसमें अमेरिकन फौजी मारे गए, उसके बाद ये रिएक्शन हुआ। लेकिन मैं ये समझता हूँ कि अमेरिका का कंसर्न तो बिल्कुल अपनी जगह पर है और ये चीज़ें होती भी रहेंगी। जिस तरह आपने वो कहा कि आज अखबार में बयान है कि पाकिस्तान ने कहा है कि ये हम सब की जिम्मेदारी है, और ये बात ये पहले भी हो चुकी है, और पहले मोस्ट रिसेंटली जब नवंबर 2000 आई थिंक 2014 जब राहिल शरीफ इधर आए थे उस वक्त भी ये बात हुई थी, और जनरल राहिल शरीफ ने जो डिस्कस किया था वो ये था कि भाई जो हकानी नेटवर्क है उसके जो मदरसे हैं उनके उनकी सारी जो गुंबद हैं और सब कुछ तो हवा से नजर आता है, तो आप लोग उस पर ड्रोन स्ट्राइक क्यों नहीं करते? व्हाई आर यू लीविंग देम बिहाइंड? तो इस किस्म की आर्गुमेंट्स तो चलते रहते हैं, और ये भी एक आर्गुमेंट अमेरिका की तरफ से है
लेकिन
जिसने
अगर हम देखें,
हका
शाहिद अहमद खान साहब, जितने भी टेररिस्ट मारे गए हैं वो तो ड्रोन अटैक में ही मारे गए हैं। अगर देखा जाए तो पाकिस्तान की तरफ से जो ऑपरेशन किया गया है उस जानिब से, तो अभी तक एक नाम, एक वाहिद, कोई सिंगल नाम भी सामने नहीं आया है जिसमें कि हम कह सकें कि कोई टेररिस्ट जो है वो मारा गया है। ब्रिगेडियर साहब ने भी हमें ज्वाइन किया है, उनकी जानिब हम जाना चाहेंगे। ब्रिगेडियर हामिद सईद साहब, आपको भी खुश आमदीद, आवाज़ आ रही है आपको?
आवाज आ रही है जी।
जी ब्रिगेडियर साहब, ये बताइएगा कि सुजन राइस का जो दौरा था, कुछ अमेरिका के तहफ़ुज़ात को वो साथ लेके गई थी, आपके पास क्या इन्फॉर्मेशन है? क्योंकि उनकी वज़ीर आज़म साहब से भी मुलाकात हुई है और आर्मी चीफ से भी हुई है, तो किन उमूर पे बात हुई है, कौन से इश्यूज़ ज़ेर बहस आए हैं और आउटकम जो है वो क्या बताया जा रहा है, नतीजा क्या निकला है?
देखिए, इसमें बात यह है कि इसमें कुछ तो इम्कानात की बात आप बात करते हैं और कुछ आप इवेल्युएशन करते हैं कि कौन से मामलात ऐसे हैं जो पाकिस्तान और अमरीका के दरमियान उनमें बेहतरी लाने की ज़रूरत है या किसी तआवुन की किसी खास फील्ड में ज़्यादा ज़रूरत है। तो बज़ाहर तो अमरीका की जानब से तवानाई मुआशी और दफाई तआवुन बढ़ाने पर इतफाक हुआ है। उसके अलावा जो बातें हुई हैं कि अगर वो पहले से कोई एजेंडा साथ लेकर आई थी तो अभी तक वो पब्लिक तो नहीं किया गया ऑफिशियली, लेकिन जाहिर है कि उसमें दोनों जानब से कुछ रिजर्वेशन तहफात जो हैं वो जरूर डिस्कस हुए होंगे। अगरचे अमेरिका का सरकारी बयान तो ये है कि ये पहले से प्री प्लान था ये दौरा, तो ये खास तौर पर मौजूदा जो पाक भारत सिचुएशन है उसके पस मंजर में नहीं है, लेकिन ये चीज नाकाबले यकीन है कि इस लेवल पे जब बात हुई हो तो पाकिस्तान ने अपने और भारत के ताल्लुकात के हवाले से और जो सीज फायर वायलेशन है उसका जिक्र ना किया हो या रॉ के जो इन्वॉल्वमेंट के सबूत है अमेरिका को ना दिए हों। इसी तरह अगर अमेरिका को कोई शिकायत पाकिस्तान से है हकानी नेटवर्क्स के हवाले से तो यकीन गालिब है कि उन्होंने भी इसके मुतलक जिक्र किया होगा, लेकिन इन सब अमूर का यानी पब्लिकली मीडिया के तौर पर इसका इजहार नहीं किया गया, क्योंकि आपको इल्म है कि जब इंडियन प्राइम मिनिस्टर एक वक्त वो भी था कि इनको अमेरिका ने वीजा देने से इनकार किया था दहशतगर्दी की बिना पर, फिर वो जब इलेक्ट हो गए तो अब वो उनको जितनी उधर वेलकम दी गई वो भी हमारे सामने इल्म है।
सही,
तो इंटरनेशनल लेवल पर ये बड़ी कुव्वतों के और ममालिक के कुछ कौमी मफादात होते हैं जिसके पसे पर्दा बहुत सारी मसलतें होती हैं और बहुत सारी चीजों को पेश मंजर पर नहीं लाया जाता। अब इसमें क्या चीज है जो पाकिस्तान और अमेरिका को काबिले कबूल है, कौन सी चीज है जिसके ऊपर वो बेहतरी की तवक्को रखते हैं और कौन सी चीज है जिसमें कोई मुल्क अपने मफादात को कुर्बान करते हुए दूसरे के मुतालबात पूरे कर सकता है, ये चीजें अभी तक ना तो पेश मंजर पर आई हैं और ना ही इनकी इनका कोई जिक्र किया गया है। लेकिन जो मैंने अभी अर्ज किया कि कोई वजह नहीं है कि ये दो तीन चीजें जो हैं ये जेरे बहस ना लाई गई हैं।
ओके, इस मोड़ पे हमें कहा जा रहा है, क्योंकि तेज़ी से हमारे कॉलर्स जो हैं उनकी लाइंस ड्रॉप हो रही है, उनको भी हम गुफ्तगू में शामिल करते हैं। खान अकबर अफरीदी साहब ने कुहाट से कॉल की है, उनको सुनते हैं। जी खान साहब, सलाम अलैकुम। खान अकबर अफरीदी साहब कुहाट से।
जी सलाम
जी वालेकुम सलाम, सवाल कीजिए।
अर्ज ये है कि अमेरिकी अमेरिकी मीडिया, अमेरिकी सहाफत और एशिया की सहाफी सभी अभी जानते हैं कि अमेरिका के डिमांड में कोई वजन नहीं है। हम शवाल तक पहुंचे हैं, हमले हो रहे हैं काबल में, अपने आप को एक काबल में नहीं संभाल सकते, पाकिस्तान के इसमें क्या कसूर है? सुजन राइस आई हुई है, उसी दिन कश्मीर में 8 लोग मरे थे हमारे, उन्होंने हिंदुस्तान का जिक्र ही नहीं किया, ये क्या पॉलिसी है? सवाल मेरा ये है। थैंक यू वेरी
ठीक
मच।
ओके لیکن خبریں یہ ہیں کہ ہندوستان اور پاکستان کے مابین جو کشیدگی ہے وہ ضرور زیر بحث آئی ہے بات چیت میں, تو اس پہ ہم بعد میں کمنٹس لیتے ہیں. ایک اور کالر ہیں ڈنگا سے, محمد اقبال جی, السلام علیکم. ان کی لائن ڈراپ ہو گئی. کلیم اللہ نیازی میاں والی سے.
ہاں جی, کلیم اللہ نیازی موجتا جی خیل. پہلے تو میں آپ سے ریکویسٹ کروں گا شہناز نفیس صاحبہ کہ آپ سوشل میڈیا پہ ڈرون اٹیک ڈیتھ ان پاکستان کھولیں اور وہاں آپ دیکھیں کہ کس طرح بچوں کی جو لاشیں ہیں
وہ یہ بتائیے کہ پاکستان کی جانب سے جو آپریشن ہو رہا ہے اس میں کتنے لوگ شہری جو ہیں مارے جاتے ہیں.
تو میں صرف آپ سے یہ ریکویسٹ کرتا ہوں. دوسرا بریگیڈیئر صاحب سے یہ میرا سوال ہے, بریگیڈیئر صاحب سے سوال کرنے دیں گی آپ ایک؟
جی جی پلیز کیجیے.
بریگیڈیئر صاحب سے یہ سوال ہے کہ کچھ یہ خبریں آ رہی ہیں, رپورٹس ہیں کہ پہلے 15 سال پاکستان کو مشرف نے اور زرداری این پی ایم کے ایم نے الجھائے رکھا. اب پاکستان جس ٹریک پہ جا رہا ہے تو اگر اس کو الجھایا نہ گیا تو 10 سال بعد پاکستان سپر پاور ہوگا. اور آپ کیا سمجھتے ہیں کہ جو سی آئی اے موساد اور را کا انیکس ہے کیا وہ یہ افورڈ کر سکتے ہیں کہ پاکستان کو سپر پاور بننے دے؟ اور جو مودی صاحب کر رہے ہیں جا ادھر سے ہمارے افغانستان سے ہو رہا ہے, کیا ان کی مرضی کے بغیر ہو رہے یا ان کی تھپکی کے بغیر ہو رہے؟
جی آپ کی جانب ہم آنا چاہیں گے. ڈاکٹر محمد تقی صاحب, آپ نے ہمارے کالرز کو سنا. ایک تو ایک بہت عام اہم پوائنٹ جو ہیں وہ اٹھایا گیا ہے کہ ڈرون میں جو ہمارے پاکستانی ہیں بہن بھائی ہیں ان کا یہ خیال ہے کہ شاید ڈرون اٹیکس میں زیادہ شہری مارے جاتے ہیں بنسبت آرمی جو آپریشن ہو رہا ہے اس کے, کیونکہ آپ کافی ریسرچ بھی کر چکے ہیں اس ڈرون اٹیکس پہ کہ یہ کتنے افیکٹو ثابت ہو رہے ہیں, اس میں کتنا جانی نقصان ہوتا ہے. اس پہ بھی آپ کمنٹ کیجیے گا. اور جنرلی جو ہمارے کالرز نے باقی ڈیفرنٹ اسپیکٹس پہ بات کی ہے اس کو
جو کوہاٹ سے کالر تھے انہوں نے یہ سوال کیا کہ شوال تک ہم چلے گئے ہیں اور وہاں پہ بڑی بڑی کامیابیاں ان کو مل گئی ہیں. تو کوہاٹ سے زیادہ دور علاقہ نہیں ہے, کرم کا لوور کرم کا علاقہ ہے سدا. سدا میں 3 کیمپ ہیں, پیر قیوم, ششو, ستین. یہ کیمپ جو ہیں یہ 1980 سے چل رہے ہیں. پہلے یہ عبدالرب رسول سیاف کے قبضے میں تھے, پھر وہاں پہ ایک مولوی نصر اللہ منصور کے قبضے میں رہے ہیں, اور آج کل بھی یہ کیمپ جو ہیں یہ فعال ہیں. اور ان کیمپوں میں وہ لوگ ہیں جن کے اوپر سوزن رائس کا اعتراض ہے. تو شوال میں تو شاید وہ لوگ نہ رہے ہوں, لیکن اورکزئی میں, کرم کے علاقے میں اور کئی شہروں میں ان لوگوں کو بکھیر دیا گیا ہے. تو ان کو تھوڑا سا غور فرمانا چاہیے کہ یہ کہاں پر ہیں یہ لوگ اور کیوں ہیں. اور یہ ایک بات ڈسکشن میں آئی کہ پاکستان نے کہا کہ بھئی اس میں سب کو مل کے کام کرنا چاہیے, ضرور کرنا چاہیے, لیکن یہ سوال ایک بڑا عجیب ہے کہ طالبان کا نیا امیر جو ہے وہ منتخب ہوتا ہے پاکستان کے اندر, طالبان کا پرانا امیر جو ہے وہ مرتا پاکستان کے اندر ہے. اس کے اندر دنیا کی کوئی اور طاقت پاکستان کی مدد کیسے کر سکتی ہے کہ بھئی آپ ملا عمر کو نہ صرف رکھتے ہیں, اس کو پالتے پوستے علاج کرتے ہیں, دفناتے کفناتے ہیں, اس کے بعد کہتے ہیں کہ جی باقی دنیا جو ہے وہ ہمارے ساتھ مدد کرے, اس میں کیسے کوئی مدد کر سکتا ہے؟ اس طرح اختر منصور کی بیعتیں جو ہیں وہ کھلے عام پاکستان میں ڈھنڈورے بجا کر ہو رہی ہیں, اس میں افغانستان یا امریکہ کیسے مدد کر سکتا ہے؟ یہ تو پاکستان کے کرنے کا کام ہے نا, جو کہ اس کو کیسے روکا جائے. تیسرا سوال یہ کہ ڈرونوں میں کس طریقے سے, آپ نے دیکھا ہوگا کہ جب 2010 میں ڈرونز چل رہے تھے تو اس وقت پاکستان بہت اس کو ریزسٹ کرتا تھا. عمران خان اور اس طرح کے دوسرے لوگ جو ہیں وہ روزانہ سڑکوں کے اوپر کہ جی فلانے بچے مر گئے اور یہ ہو گیا وہ گیا. دیکھیے دو باتیں ہیں, ایک تو جو ہمارے بچے مرتے ہیں شہروں کے اندر, میں پشاور شہر کا رہنے والا ہوں اور میرے گھر کے 1 میل کے اندر اندر کم از کم 20 دھماکے ایسے ہوئے ہیں جس میں ہمارے اعزاء و اقربا اور دوست اور احباب جو ہیں وہ ان کے چیتھڑے اڑ گئے 1 میل کے اندر ریڈیس کے اندر. سوال یہ ہے کہ ان بچوں کا ذمہ دار کون ہے, اور وہ وہاں سے سوسائڈ جیکٹس اور پتہ نہیں کیا کیا یہ بنا کر ان علاقوں سے آئے ہیں جن پر ڈرون بمباری ہوئی ہیں. دوسری یہ کہ ڈرون کی اسپیسیفسٹی جو ہے اس کے اوپر بڑی ڈیبیٹ ہوئی ہے, اور جنگ بالکل اچھی چیز نہیں ہے, وار از ہیل ایز سم سیڈ, لیکن اس کے اندر آپ منیمائز کرنے کی کوشش کرتے ہیں جو نقصان اس کے علاوہ ہو. سوال یہ ہے کہ ڈرون اٹیک جو ہے وہ مور اسپیسیفک تھا, یہ جو شوال میں ابھی یہ روزانہ 35-35 سارٹیز جو ہیں وہ F-16 اور A-7 اور پتہ نہیں کون کون سے جہاز جو ہیں اس سے بمباریاں کرتے ہیں. شوال کے علاقے سے آپ بھی واقف ہیں, میں بھی واقف ہوں, وہ درختوں سے بھرا ہوا علاقہ ہے, ویجیٹیشن ہے بہت, اور اس کے اوپر سے یہ ہوا سے جو بمباری کرتے ہیں, کیا اس میں سویلین مر نہیں رہے؟ یہ روزانہ کہتے ہیں جی ہم نے 65 مار دیے, 75 مار دیے اور فلانے مار دیے, 3,500 کے قریب ٹول بتاتے ہیں یہ جب سے ضرب عزم شروع ہوا, وہ کون لوگ ہیں, ان کی کیجولٹی کا نمبر کیوں سامنے نہیں لایا جاتا؟ جس طریقے سے یہ بچوں کی بات کرتے ہیں کہ فلانے ڈرون میں بچے مرے, میں نہیں کہتا کہ اس میں بچوں کی شہادت نہیں ہوئی ہوگی, عین ممکن ہے, لیکن یہ بات ذہن میں رہے کہ جس وقت مثال کے طور پہ بیت اللہ مسعود کو مارا گیا تو بیت اللہ مسعود کی بیوی جو ہے اس کے پاؤں دبا رہی تھی, تو اس خاتون کو کیا سویلین کنسیڈر کیا جائے گا اس صورتحال میں؟ یا اگر وہ کچھ بچوں کو لے کر وہاں پر ان کو ہیومن شیلڈ کے طور پہ بیٹھا ہوا تھا, تو اس میں قصور جو ہے وہ امریکہ کے ڈرون کا ہے یا بیت اللہ مسعود کا ہے؟ اور دوسرا سوال جو آپ نے کیا کہ آج تک یعنی 2006-07 میں ڈرون اٹیک شروع ہوئے ہیں اور اس کے بعد سے آج تک پاکستان نے آج تک ایک نامور نامتو دہشت گرد کو نہیں مارا, چاہے وہ تحریک طالبان کا ہو, چاہے افغان طالبان کا ہو, چاہے کسی اور جگہ کا ہو. ایک مشہور آدمی جو ابھی ریسنٹ اس میں مارا گیا, وہ ملک اسحاق کے ایک انکاؤنٹر میں مارا گیا, لیکن کوئی مربوط پالیسی ہے نہیں. اس کے علاوہ جب ان کا جی چاہتا ہے تو ڈرون کے خلاف جو ہے وہ بالکل ایک پروپیگنڈا لمبا چوڑا شروع ہو جاتا ہے, اور F-16 کے بارے میں کوئی نہیں پوچھتا کہ یہ اس کی جو کولیٹرل ڈیمیج ہو رہی ہے وہ کیا ہے. یعنی بازار ملیا میٹ کر دیا جی, میر علی کا بازار جس طریقے سے اس کی تصویریں آئی ہیں, اور آپ کے یہاں پہ نمائندے ایاز گل صاحب وہاں پہ تشریف لے جا کے دیکھ کر آئے ہیں غالباً, وہاں تو جس کو کسی نے کہا تھا کہ اسٹون ایج میں بھیج دیا جائے گا, اس کو تو اسٹون ایج بھی پیچھے بھیج دیا گیا. سوال یہ تھا کہ
اس میں پھر آئرنی یہ ہے ڈاکٹر تقی صاحب, یہ کہا جاتا ہے کہ اس میں ٹیررسٹ جو ہیں وہ نہیں مارے گئے ہیں, اگر مارے بھی گئے ہیں تو یہ سوال اٹھایا جاتا ہے کہ ان کی آئیڈینٹیٹی جو ہے وہ کیوں نہیں سامنے, کوئی نام سامنے ابھی تک نہیں آیا ہے.
یہ کہتے ہیں کہ ہم نے مارے ہیں, ان کی آئیڈینٹیٹی بتائیے تو صحیح, وہ کون تھے, کسی کا نہیں نام, ایک حقانی نیٹورک آدمی بتائیں تو صحیح جو مارا ہے انہوں نے.
ٹھیک, اوکے. شاہد احمد خان صاحب, کیونکہ کہا جا رہا ہے کہ ایک دفعہ پھر سوزن رائس جو ہیں انہوں نے پاکستان سے یہ کہا ہے کہ وہ اپنی سرزمین ہمسایہ ممالک کے خلاف استعمال نہ ہونے دے, اس کے علاوہ یہ بات بھی زیر بحث آئی ہے کہ جو افغانستان میں حالیہ حملے ہوئے ہیں وہ بھی یہ بات کی گئی ہے کہ پاکستان کی سرزمین پہ حقانی نیٹورک کے جو لوگ ہیں وہ اس حملوں کے پیچھے ہیں, تو اور پاکستان سے ان حملوں کے صدباب میں پاکستان سے ہیلپ بھی مانگی گئی ہے, پاکستان مزید کیا مدد کر سکتا ہے؟ اور جو سٹیپس شروع میں ہم نے بات کی کہ پاکستان کو بتائے گئے ہیں کہ وہ بہتری لائے اپنے آپریشن میں, اس کے بارے میں ہمیں بتائیے گا.
دیکھیے, ایک تو آپ یہ جو ڈاکٹر صاحب نے کہا, آئی تھنک ان کا آرگومنٹ یہاں تک تو ٹھیک ہے کہ یہ ڈرٹی بامبس اگر آپ سویلین آبادی پہ ڈالیں ماریں گے تو کیا ہوگا اس سے, اور ایک اسپیسیفک ڈرون اسٹرائک ہوگی تو اس سے کیا ہوگا. یہ میرا خیال ہے کہ ڈرون اسٹرائکس جو ہیں وہ اس انفارچونیٹ سچویشن میں بہتر حل ہے بجائے ڈرٹی بامبس کو استعمال کرنے کا, لیکن اس میں جب کنٹریز کی آپس میں انٹیلیجنس شیئرنگ ہو اور اس کے بعد ہی یہ تمام باتیں ہو سکتی ہیں. جو اب مزید اس میں جو انہانسمنٹ ہو سکتی ہے, ایک تو سب جو پہلا اس میں سٹیپ ہے وہ تو یہی ہے کہ اگر اس قسم کے ایلیمنٹس پاکستان میں ہیں اور پاکستان سے وہ آپریٹ کر رہے ہیں تو ان کو نیوٹرلائز کیا جائے, نمبر ون. نمبر ٹو, جو ان کی بیک پر ان کی جو وہاں پر جو ان کے ٹھکانے ہیں ان کو ختم کیا جائے. اب پاکستان یہ کہتا ہے کہ ان ٹھکانوں کو ختم کرنے کے لیے وی ریئلی نیڈ کوبرازی ہیلی کاپٹرز اور سرٹن قسم کے میسائلز اور اس قسم کی چیز چاہیے, جو کہ امریکہ اب دینے پر تیار ہے, اور جس میں جو $1 بلین کا بھی ایک اگریمنٹ ہوا ہے اس میں وہ دینے کو تیار ہے. اٹس اے ویری انفارچونیٹ سچویشن, اور اگین میرا خیال ہے سوزن رائس کے وہاں جانے کے بعد اس میں کچھ چیزوں میں کچھ تیزی بھی آئے گی, کچھ اسپیسیفک لوگ جو ہیں وہ پکڑے بھی جائیں گے, لیکن یہ اس طرح سے نہیں ہوگا جس طرح سے امریکہ چاہتا ہے, ایگزیکٹلی ویسے ہوگا نہیں یہ, کیونکہ یہ لوگ مطلب جو بھی اس قسم کے ایلیمنٹس ہیں یہ پاکستان میں ہر جگہ پھیلے ہوئے ہیں, کچھ چھپ گئے ہیں, کچھ وقت کا انتظار کر رہے ہیں, اور کچھ واقعی اس سے واپس آنا چاہتے ہیں, تو اٹس گوئنگ ٹو ٹیک اے وائل, اور اس میں اپس اینڈ ڈاؤنز میرا خیال بہت زیادہ ہوں گے آنے والے وقت میں بھی.
जो एजेंडे पर बहस हुई है सदर ओबामा और वज़ीर आज़म नवाज़ शरीफ की जो मुलाकात होनी है उस पर भी एक कमेंट मैं लेना चाहूँगी। ये बताइएगा ब्रिगेडियर साहब के मुमकिना तौर पर जब मुलाकात होगी 22 अक्टूबर को कहा जा रहा है वज़ीर आज़म नवाज़ शरीफ की सदर ओबामा से वाइट हाउस में, तो पाकिस्तान की तरफ से एजेंडे पर क्या होगा, कौन से ऐसे इश्यूज है कि जो सदर ओबामा के साथ मुलाकात में वजीर आजम साहब उसको रेस कर सकते हैं?
देखिए उसमें सरे फरिस्त जो चीज है वो तो पाक भारत ताल्लुकात हैं, इसलिए कि एक ये इंटरनेशनल परसेप्शन है कि कश्मीर जो है वो एक फ्लैश पॉइंट बन सकता है खुदा न खास्ता इस खत्ते में, जिसके बड़े मोहलक जो है वो नतज होंगे। और उसके बाद जब से मोदी सरकार बरसर इकतदार आई है तो उन्होंने एक जीरो टॉलरेंस का नाम दिया था कि पाकिस्तान के खिलाफ अब हम किसी तरह की कोई रियायत नहीं बरतेंगे और उनको ईंट का जवाब पत्थर से दिया जाएगा। लेकिन मुसीबत यह है कि ईंट के बगैर भी वो पत्थर ही पत्थर बरसाते चले जा रहे हैं। तो जाहिर है पाकिस्तान की जनब से ये पॉइंट इसलिए रेज होगा कि पूरी दुनिया को इस चीज पर तश्वीश है कि कहीं ये मामला बिगड़ के और खुदा न खास्ता एटमी जंग तक ना पहुंच जाए। तो ये तो सरफहरिस्त होगा पाकिस्तान की तरफ से। दूसरी चीज जो है कि जो रॉ की इन्वॉल्वमेंट है जिसके मुताबिक पाकिस्तान पहले भी केस तैयार कर चुका था, लेकिन अनफॉर्चुनेटली उफा में कुछ गर्मजोशी जो देखने आई उसके पस मंजर में पाकिस्तान ने इसको उस वक्त मुअख्खर कर दिया। लेकिन उसके बावजूद भी वो कार्रवाइयां ना सिर्फ जारी रहीं बल्कि उनमें मजीद तेजी आ गई। तो जाहिर है पाकिस्तान का ये कंसर्न है कि ये मामला जो है रॉ की इन्वॉल्वमेंट पाकिस्तान को डिस्टेबलाइज करने के लिए, इसको हर सूरत में खत्म होना चाहिए। और एज ए सुपर पावर ये अमरीका की जिम्मेदारी है कि वो भारत को इन मामलात में दखल अंदाजी करने से रोके। तो ये दो चीजें तो पाकिस्तान की जानब से होंगी। अब अमरीका की जानब से एवेल्युएशन की बात यह है कि जो सोजन राइस आई हैं तो वो एक किस्म की प्रेपरेटरी विजिट है उनकी कि ये चीजें जेर बहस आने का इम्कान है। तो उसमें अगर अमेरिका को कोई रिजर्वेशन या तहफात हैं पाकिस्तान की जानब से तालिबान के हवाले से या उस मखसूस ग्रुप के हवाले से, तो यकीनन वो भी जेर बहस आई होंगी और वही गालबन एजेंडा तय होगा सब्सिक्वेंटली जब सरबराह ने मुमलकत में मुलाकात होगी।
जी बेहद शुक्रिया ब्रिगेडियर साहब आपका। शाहिद अहमद ख़ान साहब आपके भी हम शुक्रगुजार हैं, आपने हमें टाइम दिया, हमारी तरफ से अल्लाह हाफिज़। और डॉक्टर मोहम्मद तकी साहब आपसे मैं आखिरी सवाल करना चाहूँगी क्योंकि हमें नज़र आ रहा है कि एक दफ़ा फिर पाकिस्तान पर जो दबाव है उसमें इजाफा बज़ाहिर देखने में आ रहा है कि आप हकानी नेटवर्क के खिलाफ कुछ करें, कुछ कार्रवाई करें उनके खिलाफ। तो और CSF फंड जो है वो भी आपको मालूम होगा इस वक्त कहा उसको जोड़ा गया है हकानी नेटवर्क के खिलाफ की खिलाफ कार्रवाई से। तो मुस्तकबिल करीब में आपको कुछ लगता है, कुछ उम्मीद रखी जा सकती है, तवक्कु रखी जा सकती है कि पाकिस्तान जो है वो बिलाखिर एक कार्रवाई भरपूर कार्रवाई कर सकेगा हकानी नेटवर्क के खिलाफ?
दो अर्जदाश्तें अगर इजाज़त हो। एक तो ब्रिगेडियर साहब ने यह कहा कि वो रॉक के बारे में जो डॉसिए है वो दिया जाएगा और वो चलेगा और फलाना होगा। मेरी पेशीन गोई ये है कि जब वज़ीर आज़म नवाज शरीफ अमरीका तशरीफ़ लाएंगे अक्टूबर में तो ये डॉसिए वगैरह उनके पास कोई नहीं होगा और ये कभी नहीं दिया जाएगा। ये पाकिस्तान साला साल से बात करता है और न उनके पास है न देंगे। दूसरा आपका जो सवाल है कि सूजन राइस के आने के बाद और इन बातों के बाद क्या पाकिस्तान पर प्रेशर तो डिप्लोमेटिक बनेगा। देखिए जी, जो काबुल में जिस तरह की बम्बारियाँ हुई शाह शहीद के इलाके में, फिर अमरीकन एक ही दिन में यानी तीन धमाके, फिर उसी दिन कुनार में 29 लोगों को मारा गया, तो वो प्रेशर तो अमेरिका के ऊपर भी है। और जो अमेरिकन ट्रूप्स हैं और जो अमेरिकन डिफेंस डिपार्टमेंट है उनका व्यू जो है वो अमेरिकन स्टेट डिपार्टमेंट के व्यू से मुख्तलिफ है। वो ये रोज़ाना हकानियों के साथ और इन लोगों के साथ वो दस्तपैकार हैं और वो ये जानते हैं कि ये कहाँ से आ रहे हैं और किस तरीके से मार रहे हैं, तो उनकी वजह से खुद अमेरिकन हुकूमत के ऊपर भी एक प्रेशर है। मगर अर्ज करने की बात ये मैंने शुरू में ये अर्ज किया था कि 4 साल तक अमेरिका इंतजार करता रहा इस बात को उठाने के लिए जोर से, हकानी नेटवर्क को बैन करने के लिए या उसको टेररिस्ट नेटवर्क डिक्लेयर करने के लिए 10 साल लगाए उन्होंने। तो अब ओबामा साहब का ये 1.25 साल रह गया है ऑफिस में, जिसको अमेरिका में लेम डक لیم ڈک پریزیڈنسی کہا جاتا ہے کہ یعنی وہ کچھ کرنے جوگے نہیں رہتے. تو اس وقت جو پوزیشن ہے میرے خیال میں پاکستان کے جو پالیسی ساز لوگ ہیں خصوصاً پاکستان کی سیکیورٹی اسٹیبلشمنٹ وہ بڑے اسمارٹ سلیکٹ لوگ ہیں, ان کو بھی ان چیزوں کا اندازہ ہے کہ اس طرح کے پریشر کو کیسے ڈیل کیا جاتا ہے. تو وہ کچھ باتیں ایسی کریں گے جو امریکہ کو پسند آئیں گی.
جی بالکل ڈاکٹر تقی صاحب, لیکن بہت زیادہ امکانات یہ ہیں کہ 2016 کے الیکشن میں یہاں امریکہ میں جو ہونے ہیں صدارتی الیکشن, اس میں شاید ریپبلکن پارٹی کہا جا رہا ہے کہ ان کے امکانات زیادہ ہے کہ وہ آئیں اقتدار میں, تو ان کی فارن پالیسیز اگر دیں گے اس میں زیادہ اگریشن ہے.
میں یہ عرض کرنا چاہ رہا تھا کہ پاکستان کی پالیسی غالباً اب اس وقت یہ ہوگی کہ دے ول بائی ٹائم. اوباما ایڈمنسٹریشن کو وہ کچھ چکنی چپڑی باتیں کر کے وہ راضی کر لیں گے, چاہے کوئلیشن سپورٹ فنڈ ملے نہ ملے, لیکن حقانی نیٹورک کے خلاف بھرپور ایکشن میری رائے میں پاکستان کرنے نہیں جا رہا, یہ نہیں ہوگا مستقبل قریب میں. جی جب 2016 کی الیکشن کا نتیجہ آ جائے گا اس کے بعد کیا پالیسی امریکہ کی بنتی ہے, کیا مربوط پالیسی ہوتی ہے, اور اس وقت اگر ریپبلکن ہو یا بفرض محال اگر ڈیموکریٹس بھی ہوں تو اس پالیسی کے مطابق وہ فیصلہ کریں گے. فی الحال پاکستان ول پلاٹ الانگ ود وٹ دے ہیو.
اوکے ڈاکٹر تقی صاحب, ٹائم بہت کم ہے, ایک مختصر سا آپ سوال دیجیے گا. آخری سوال آپ سے یہ کرنا چاہوں گی کہ اس وقت جرمنی کے وزیر خارجہ پاکستان کے دورے پر ہیں, آپ کیا سمجھتے ہیں کیا وہ بھی اسی تحفظات کے ساتھ گئے ہوں گے پاکستان جو کہ سوزن رائس گئی ہیں؟
جرمنی کے وزیر خارجہ شٹائن مائر وہ پہلے کابل گئے اور کابل میں وہ کچھ گھنٹے رکے اور انہوں نے پھر پاکستان میں آگے یہ بیان دیا کہ افغانستان اور پاکستان کو مل کے اکٹھے کام کرنا چاہیے. انہوں نے غالباً بہت اسپیسیفک باتیں نہیں کی, مگر میرا اگر کبھی سوال ان تک پہنچ سکے تو یہ کہ ان سے یہ پوچھنا چاہیے کہ آپ اتنے خوفزدہ تھے کابل میں بمباری سے کہ آپ نے وہاں رات نہیں گزاری, اور یہ بمباریاں ہوتی حقانی نیٹورک کی طرف سے, پھر آپ پاکستان میں آ کے یہ کہتے ہیں کہ کابل کو پاکستان کے ساتھ مل کر کام کرنا چاہیے. تو یہ اس طرح کی جو ورلڈ پاورز ہیں, جرمنی افغانستان کا تیسرا بڑا ڈونر ہے, $4.5 billion سالانہ ان کو کمک دے رہا ہے, اور اگر ان کی سوچ کی کنفیوژن کا یہ عالم ہے تو آپ اندازہ لگا سکتے ہیں کہ افغان کس مجبوری کا شکار ہیں اس وقت.
بہت شکریہ ڈاکٹر تقی صاحب, آئندہ بھی اس موضوع پہ آپ سے بات ہوگی.
بہت شکریہ آپ نے ٹائم دیا,
تھینک یو سو مچ. سامعین اس وقت ہم ایک بریک لینا چاہیں گے اور بریک سے واپس آ کر اس وقت پاکستان کے سیاسی منظرنامہ جو ہمیں نظر آ رہا ہے, جو پیش رفت ہوئی ہیں ایک دن میں, اس کا ہم تجزیہ کریں گے. ہمیں اسکائپ کے ذریعے علی رضا آبدی صاحب نے جوائن کیا ہے, ایم کیو ایم کے آپ سینئر رہنما ہیں, ان کو ہم خوش آمدید کہتے ہیں اپنے شو میں. ساتھ ہی ایک لیگل ایکسپرٹ شبیر شر صاحب بھی ہمارے ساتھ ہیں, ان کو بھی ویلکم کرتے ہیں, لیکن پہلے ہم لیتے ہیں ایک بریک.
کیا ڈرون حملے رکیں گے یا جاری رہیں گے؟ دہشت گردی گلوبل چیلنج یا پاکستان کی جنگ؟ عالمی فنڈنگ اور تجارت کے بغیر معیشت کیسے بہتر ہوگی؟
پاکستان کیا سین ہے؟ پاکستان جانیے facebook.com/VOA Urdu یا twitter.com/UrduVOA. ہم سے رابطہ کیجیے urduvoa.com پر. واٹس اپ پاکستان, کیا سین ہے پاکستان, urduvoa.com.
سامعین ایک دفعہ پھر پروگرام جہاں رنگ میں خوش آمدید, جو آپ سن رہے ہیں وائس آف امریکہ کے واشنگٹن اسٹوڈیوز سے. اس وقت علی رضا آبدی ہم دیکھتے ہیں انہوں نے ہمیں جوائن کیا ہے یا نہیں, اس وقت ہمارے ساتھ نہیں ہیں, ہمارے پروڈیوسر کوشش کر رہے ہیں کہ وہ ہمیں جوائن کریں. اور آپ سے شبیر شیر صاحب آپ کی جانب ہم آنا چاہیں گے, آپ ہمیں یہ بتائیے گا کہ آج جو لاہور ہائی کورٹ ہیں انہوں نے ایم کیو ایم کے قائد الطاف حسین کی تقاریر جو ہے اس کے نشر کرنے پر پابندی عائد کی ہے, قانونی وجوہات اس پابندی کے کیا ہیں؟
پہ جو ہے نا ابھی کوئی پرائیویٹ پرسن نے پٹیشن داخل کی تھی کہ کچھ دنوں سے الطاف صاحب بات کر رہے تھے آرکس کے خلاف، رینجرز کے خلاف، اور جو کورٹ آف ایتھکس ہوتا ہے ان تمام چیزوں کو بالکل کراس کر رہے تھے. تو اس بنیاد پر اور اس سے جو ہے نا وہ اس تقریروں سے کوئی ہیٹریٹ وغیرہ کی جو بوجھ محسوس کی جا رہی تھی. اور ہم یہ سمجھتے ہیں کہ یہ کورٹ کا فیصلہ ہے اور کورٹ نے فیصلہ کس طرح سے کیا ہے ڈیٹیل میں ہم نہیں گئے، ڈیٹیل میں ہم نے نہیں دیکھا ہے، لیکن آئین کے مطابق کسی کے تحریر پر تقریر پر پابندی نہیں لگائی جا سکتی اور ون سائڈیڈ نہیں سنا جائے. یہ میں سمجھتا ہوں کہ الٹرم آڈی آرڈر ہے اور ان کی طرف سے کسی بھی اس کے نمائندے کو یا اس کے وکیل کو سنا نہیں گیا ہے، اور اس طرح سے یہ کیس میرا خیال ہے سپریم کورٹ میں جائے گا اور ہو سکتا ہے سپریم کورٹ اس کا جائزہ لے گی ڈیٹیل میں کہ اس کی جو ہے قانونی جو چارہ جو ہے جو ضروریات ہیں قانونی وہ اس میں پوری کی گئی ہیں یا صرف ون سائڈیڈ ایک آدمی کو پرائیویٹ آدمی کو، کیونکہ اس پر جو ہے نا اگر کوئی ہے معاملہ تو وہ گورنمنٹ کو ریفرنس پیش کرنا ہوتا ہے کہ یہ سیاستدان یا یہ سیاسی پارٹیاں یہ ان کی انتہا میں جا رہی ہیں اور ان کی سرگرمیاں ملک اور ریاستی قوانین کے خلاف جا رہی ہیں، تو اس کو پیش کیا جاتا ہے سپریم کورٹ میں، جیسے پہلے یہ 1976-77 ہوا تھا خلاف تو اس پر سپریم کورٹ نے پابندی لگائی تھی. اس وقت یہ پٹیشن ایک پرائیویٹ آدمی کی طرف سے ہے، میرا خیال ہے کہ سپریم کورٹ شاید اس کو سیٹ اسائڈ کر دے یا اس کو قلعدم قرار دے دے.
Okay.
اس کی کوئی قانونی حیثیت نہیں ہوگی جب تک کہ خود گورنمنٹ ریفرنس پیش کرے.
اوکے، ہم کوشش کر رہے ہیں کہ ایم کیو ایم کا کوئی رہنما ہمیں جوائن کریں تاکہ ان کا رد عمل جو ہے پنجاب جو لاہور ہائی کورٹ ہے ان کی جانب سے ان کا رد عمل ہم لے سکیں. لیکن جس طرح آپ نے ابھی کہا ہے شبیر شیر صاحب کہ ابھی پوری تفصیلات جو ہیں اس کیس سے متعلق سامنے نہیں آئی ہیں، جب آئیں گی پوری تفصیلات تو مزید ہم اس پہ بات کریں گے، کیونکہ ایم کیو ایم کے کوئی رہنما ہمارے ساتھ نہیں ہے، اس وقت ہم اس پہ زیادہ گفتگو نہیں کر سکتے. بہت شکریہ آپ کا، آپ نے ہمیں جوائن کیا، تھینک یو سو مچ ہماری طرف سے، اللہ حافظ. اور سامعین، پروگرام کو آگے بڑھانے سے پہلے ہم ایک بریک لیں گے، بریک سے واپس آ کر ہم مختلف جو اور ایشوز ہیں یو ایس چین تعلقات کے حوالے سے، مصر میں الیکشنز پارلیمانی الیکشنز کا انتخاب کیا گیا ہے اس کے حوالے سے ہم بات کریں گے تھوڑی دیر میں. طفیل احمد صاحب ہمیں جوائن کریں گے اور اسٹوڈیو میں ہمیں جوائن کریں گے وائس آف امریکہ کی پشتو سروس ڈیوا کے رپورٹر بیروز خان صاحب، کچھ دیر میں ہمارے ساتھ اسٹوڈیو پہ میں ہوں گے اور وہ ان سے ہم بات کریں گے. کل ملالہ کے حوالے سے ایک ایونٹ یہاں پہ انہی کی سروس نے آرگنائز کیا تھا، تفصیل میں اس پہ بات ہوگی، ہمارے ساتھ رہیے. اس وقت لیتے ہیں ایک بریک.
واٹس اپ پاکستان، کیا سین ہے پاکستان، جانیے facebook.com/voaurdu یا twitter.com/urduvoa. ہم سے رابطہ کیجیے urduvoa.com پر. واٹس اپ پاکستان، کیا سین ہے پاکستان، urduvoa.com.
جی سامین، اور ہمیں جوائن کیا ہے یہاں امریکہ سے انٹرنیشنل افیئرس کے آپ ایکسپرٹ ہیں طفیل احمد صاحب نے. السلام علیکم طفیل احمد صاحب.
السلام علیکم.
جی طفیل احمد صاحب، پہلا ایشو جو ہے وہ تو سائبر اٹیکس کا، کافی عرصے سے اگر ہم دیکھیں تو امریکہ اور چین کے مابین یہ مسئلہ رہا ہے، سفارتکاری کے ذریعے اس مسئلے کو حل کرنے کی کوشش کی گئی لیکن بظاہر ناکامی جو ہے وہ نظر آتی ہے. ابھی یہ کہا جا رہا ہے کہ امریکہ چین کے خلاف پابندیوں پر غور کر رہا ہے، یہ پابندیوں والی جو پالیسی ہے امریکہ کی، یہ سائبر اٹیکس کو روکنے میں کس حد تک اثر ثابت ہو سکتی ہے؟
اصل میں پہلے چائنا نے پچھلے سال یہاں سے امریکہ کے بہت سی انفارمیشن کو نکال لیا تھا، جو ساری امپلائیز 22 ملین امپلائیز تھے، تو میرا خیال ہے کہ اس کے نکل جانے کے بعد امریکہ نے کوئی خاص ایکشن نہیں لیا اور وہ یہ سمجھے کہ اس سے کوئی چائنا کو فائدہ نہیں ہوگا، لہذا یہ خاموشی برتی شاید، لیکن اس سے ان کے حوصلے بلند ہو گئے اور اب اس سال ان لوگوں نے یہاں پہ جو اکنامک انٹرسٹ ہیں امریکہ کے اس کے اوپر اٹیک کیا اور یہاں کے اوپر جو سیکرٹ ساری چیزیں ہیں، نیوکلیئر پلانٹ کا ڈیزائن ہے، जो एनर्जी कंपनीज के सीक्रेट इनके नेगोशिएटिंग चीजें हैं, जो इनके सर्च ऑप्शंस हैं, उसके जो कोड्स हैं, ये सारी चीजें ये निकाल ले गए। तो अब अमेरिका ख्याल ये है कि अमेरिकन गवर्नमेंट को तो कोई इससे खास फायदा नहीं है, लेकिन जो प्राइवेट कंपनीज और प्राइवेट इंडिविजुअल्स जो लोग इस सिलसिले में इन्वॉल्व थे उनके खिलाफ सेंक्शन लगाई जाएं, ताकि आइंदा ये ना हो सके और कम से कम दूसरों के लिए ये सबक हो कि अगर इस किस्म की कोई हरकत की गई तो इस किस्म की सेंक्शन लग सकती है। और सेंक्शन बड़ी सीवियर लगेंगी और इस तरह की कि वो लोग बिजनेस नहीं कर सकेंगे, कोई लोग उनसे बिजनेस नहीं करेंगे और बड़ी बड़ी कंपनीज इंडिविजुअल्स जो हैं वो आउट ऑफ बिजनेस चले जाएंगे। तो मुझे लगता है कि अगर अमेरिका ने ये किया, और अभी तो मेरा ख्याल है कि जब प्रेसिडेंट साहब आ रहे हैं तो शायद उनसे पहले ये न लगाएं, ताकि उनसे भी बातचीत हो जाए और डिस्कशन हो जाए, क्योंकि कुछ लोगों का ख्याल है कि डिप्लोमेटिकली इसको सॉल्व करना चाहिए और सेंक्शन नहीं लगाने चाहिए, लेकिन सेंक्शन लगाने वालों का भी काफी बड़ा ग्रुप है और वो इंसिस्ट कर रहा है कि सेंक्शन लगाई जाए। तो देखें वक्त के साथ ये पता चलेगा
कि ये कितनी मौसर साबित होती है और मसला जी पाबंदियों से मसला हल होता है या नहीं। तो फैल अहमद साहब, टाइम कम है, प्रोग्राम को आगे बढ़ाते हैं। मिस्र में कहा जा रहा है कि पार्लिमानी इंतखाबात के लिए जो तारीखें हैं उनका ऐलान हो चुका है, मिस्र के हालात आपके सामने हैं, तो इन ऐलानात का आप और अगर इंतखाबात होते हैं उसका मिस्र की जो सूरत हाल है मजमूई तौर पर उस पे क्या असरात पड़ सकते हैं?
मेरा ख्याल है कि मिस्र के हालात जो हैं वो अच्छे नहीं हैं। इससे पहले मुर्सी की हुकूमत थी, एक मतलब है कि रिलीजियस हुकूमत थी, जो उनके ब्रदरहुड के जो इस्लामी तर्स के लोग हैं, शरिया के लोग हैं, उन चीज़ों की हुकूमत थी। बाद में हमारे सीसी साहब ने जो फौज के बंदे थे उन्होंने इसको ख़त्म कर दिया और मुल्क में इंतशार भी बहुत हुआ। लेकिन मेरा ख्याल है कि वो लोग जो इस वक्त जिनको इन्होंने रोक रखा है और वो लोग पार्टिसिपेट नहीं कर रहे हैं, पार्लियामेंट्री फॉर्म गवर्नमेंट पिछले 3 साल से मुल्क में कोई पार्लियामेंट ही नहीं है, तो अब उन्होंने कहा है कि 18-19 अक्टूबर को और 23 और 24 नवंबर को हम करेंगे इलेक्शन और नई हुकूमत लाएंगे। किस हद तक वो इसमें कामयाब होंगे ये कहा नहीं जा सकता है, क्योंकि उनकी बड़ी तादाद जो लोग प्रीवियस गवर्नमेंट के साथ थे वो लोग अभी हैं हिमायतीन उनके, और क्या टर्न लेगा अब वक्त ही बताएगा, अभी इससे कुछ फोरकास्ट नहीं की जा सकती है।
लेकिन इसको एक अच्छी पेशरफ्त जो है वो कहा जा रहा है, क्योंकि तकरीबन 3 साल हो चुके हैं कि मिस्र में पार्लिमानी निज़ाम जो है पार्लिमान का वजूद नहीं है। जी एक और आपसे शॉर्ट कमेंट लेना चाहूँगी, तारिकीन वतन का बहरान जिस तरह शिद्दत इख्तियार कर रहा है, तो फैल अहमद साहब हालात आपके सामने हैं, कई लोग इसमें बहरान में हलाक हो चुके हैं अब तक। यूरोपीय यूनियन ने एक और इजलास लाने का मुतालबा किया है, इस बहरान को यूरोपीय यूनियन जिस तरह टैकल कर रहा है वो उससे आप कहां तक मुतमईन हैं?
बिल्कुल मुतमईन नहीं है, क्योंकि डबलिन में इनकी कोई रेगुलेशंस है इनका, और उसमें ये है कि जब कभी कोई इस किस्म के लोग आए तो उनको सबको उस मुल्क में भेज दिया जाएगा जहाँ से ये दाखिल हुए हैं, जहाँ से इंटर हुए हैं। तो इस वक्त हंगरी जो मुल्क है वो सबसे बड़ा जो इस वक्त प्रेशर है हंगरी के ऊपर है, एंड मोस्ट ऑफ द पीपल जो इराक से, सीरिया से और अपने लीबिया से, ये अनफॉर्चुनेट है कि सारे मुस्लिम ममालिक से मोस्टली लोग आ रहे हैं और बड़ी बुरी हालत में आ रहे हैं, और सीरिया के लोगों के साथ यूरोप के लोगों को बड़ी हमदर्दी है, और जर्मनी वाले जो हैं वो उनको कोशिश कर रहे हैं कि जितना एकोमोडेट कर सकें करें। लेकिन असल में प्रॉब्लम ये हो गई कि ये असाइलम सीकर के साथ साथ जो इकोनॉमिक माइग्रेंट्स हैं जो पैसे कमाना चाहते हैं वो भी उसके साथ शामिल हैं, तो उनकी उनको डिस्टिंक्शन करना बड़ा मुश्किल हो रहा है। तो इस वक्त सबसे ज़्यादा जो टर्मोइल में मुल्क है वो हंगरी है, वो 109 मील लंबी रेजर एज वो बनाना चाह रहे हैं वॉल, ताकि लोग आए नहीं, और उसके बाद कहते हैं सिर्फ 148 1000 में सिर्फ 200 लोगों को शायद उन्होंने असाइलम दिया है, बाकी सारे उन्होंने कुछ नहीं किया उनके लिए। मगर जर्मनी वाले सुना कुछ थोड़े से ज्यादा इंक्लाइन है कि हम ज्यादा लोगों को दे सकते हैं और मुल्क भी शायद अकोमोडेट कर ले सीरिया के लोगों को खासतौर से, लेकिन बाकी लोग तो टर्माइल में है। लेकिन इसमें सबसे बड़ा रोल जो है वो स्मगलर्स का है, और जो स्मगलर लोग लाते हैं, जो जो 71 लोग मरे हैं अभी, वो अपने हंगरी से और ऑस्ट्रिया जाते वक्त रास्ते में इन लोगों को मर गए, सारे सफोकेट करके मर गए, किस तरह मर गए, और ये सारे स्मगलर थे जो उनको ले जा रहे थे और वो शायद छोड़ के भाग गए उनको। तो इट्स वेरी सैड। और कहते हैं ऑफ ऑल द मुल्क टर्की के अंदर ये स्मगलर्स जो हैं ज्यादा हैं, क्योंकि वो एडवर्टाइज कर रहे हैं, लोगों को इनकरेज कर रहे हैं कि लोग उनके थ्रू इसमें दाखिल हों इस मुल्क के अंदर। लेकिन बहरहाल यूरोप को इसको संभालना है, इसको हैंडल करना है इंटेलिजेंटली, वो नए रूल बनाने हैं या जिस तरह से भी इसको करना है, इस प्रेजेंट हालात में ये हैंडल नहीं हो रहा है।
जी बहुत शुक्रिया तुफैल अहमद साहब, टाइम कम है, आइंदा बहुत बड़ा ये बुहरान है तारिकीनी वतन के से मुतल्लिक, मज़ीद इस पे हम बात करेंगे आइंदा के प्रोग्रामों में, आपको ज़हमत देंगे। थैंक यू सो मच, आपने हमें टाइम दिया, हमारी तरफ से अल्लाह हाफिज़। और सामीन, ब्रेक पे जाने की बजाय हम हमारे वॉइस ऑफ अमेरिका की पश्तो सर्विस के बहरोज खान साहब ने हमें ज्वाइन किया है, उनको हम खुश आमदीद कहते हैं और उनसे हम बात करना चाहेंगे कल जो इवेंट इनकी सर्विस ने, डीवा सर्विस ने ऑर्गेनाइज़ किया था उस हवाले से। और तो आपको खुश आमदीद बहरोज साहब, थैंक यू सो मच, आपने हमें टाइम दिया। और कल आपकी सर्विस ने जो इवेंट ऑर्गेनाइज किया था उसके बारे में हमें बताइए कि, क्योंकि आप भी वहाँ पे मौजूद थे, ये इसकी इवेंट की अहमियत क्या थी, कितना ये अहम था, और इसमें मौजूद जो लोग जो शुरका थे वो कौन थे, कहाँ कहाँ से उनका था।
बहुत शुक्रिया, आप भी शरीक थी उसमें फंक्शन में। तो ये कि ज़्यादातर हमने वाशिंगटन डीसी में जो चार बड़ी यूनिवर्सिटीज़ हैं उनके स्टूडेंट्स और एक बड़ा एक प्रोमिनेंट स्कूल है, तो उनके स्टूडेंट्स ज़्यादातर, चूँकि मलाला का जो मिशन है वो तालीम है और स्पेशली गर्ल्स एजुकेशन पे, तो एक तो, और इसके अलावा जो हमारे डीवा सर्विसेज के जो हम साथी हैं वो भी थे, कुछ और मेहमान भी हमने मधु किए थे,
हमारी उर्दू सर्विस के रिपोर्टर्स वहाँ मौजूद थे,
उर्दू सर्विस के एग्जैक्टली। और इसमें हम तो इसको बहुत बड़ा एक इवेंट बनाना चाहते थे, इससे भी बड़ा, लेकिन चूंकि फिर मलाला फंड की वजह से उन्होंने कहा कि इसको इतना वो ना बनाएं, इसको ज़रा रिलैक्स रखें, तो उनकी वजह से
श्रिंक करना पड़ा।
फिर बहुत सारे मेहमान जो थे वो उनके नाम लिस्ट से निकाल दिए गए, वो भी नाराज़। बहरहाल लेकिन हमारा मकसद सिर्फ यही था कि ये जब आ रहे हैं तो इनको, चूँकि ज़ियाउद्दीन मलाला के जो वालिद हैं उनकी ख्वाहिश थी कि हम आपस में एक इस किस्म के गैदरिंग रखें जिसमें हम पश्तो पोइट्री का एक सेशन रखें, वो ख़ुद भी शायर हैं। तो फिर हमने सोचा कि सिर्फ एक पोइट्री सेशन के बजाय क्यों ना हम इसको एक ऐसा इवेंट बना दें कि इसमें मलाला भी अंग्रेज़ी में बात करें और अपनी ज़ुबान पश्तो में बात करें, फिर ज़ियाउद्दीन ने भी, और फिर ऑडियंस से हमने क्वेश्चंस भी लिए, तो अच्छा रहा। मैंने फिर बाद में जब उनसे बात की तो वो खुश थे,
वो इससे खुश थे काफ़ी। ज़ियाउद्दीन साहब, हमने देखा कि मलाला ने जो गुफ्तगू की उसमें उन्होंने ज़्यादातर औरतों के जो हुकूक़ है और लड़कियों की जो तालीम है, जिस तरह आपने कहा उस पर उन्होंने बहुत फोकस किया, ज़ोर दिया, ये उस पर को थोड़ा सा हमारे सामीन के लिए आप हाईलाइट कीजिएगा, विमेन एम्पावरमेंट के हवाले से उन्होंने जो कहा है तो क्या कहा।
एक तो ये कि मलाला अब एक सिंबल है, एक मिसाल बन गया है कि वो लड़कियों की तालीम और ख्वातीन के हुकूक़ के हवाले से उनका अपना जो मिशन है वो तो खैर अब एक पूरी दुनिया में एक जानी पहचानी नाम, लेकिन उनकी जो इंस्पिरेशन की बात हुई तो वुमेन एम्पावरमेंट के हवाले से, तो उन्होंने 3-4 नाम ऐसे लिए کہ جو لوگ ان کو متاثر کرتی ہے یا ان کو متاثر کیا ہے, تو انہوں نے مارٹن لوتھر کنگ جونیئر, پھر نیلسن منڈیلا, اور پھر بینظیر بھٹو اور باچا خان, یہ انہوں نے نام لیے کہ یہ
ان سے
بہت زیادہ انسپائرڈ ہے. اور پھر خصوصی امپاورمنٹ کی بات تو انہوں نے کہا, بینظیر بھٹو نے اس کو بہت زیادہ یعنی متاثر اس لیے کیا ہے کہ جب وہ دیکھتی تھی بینظیر بھٹو کو تو اس کو خود یہ حوصلہ ملتا تھا ملالہ کو کہ ہاں یعنی ایک عورت سیاست میں بھی آ سکتی ہے, ایک عورت اتنے بڑے مقام تک جا بھی سکتی ہے اور ملک کی پرائم منسٹر بھی بن سکتی ہے. تو انہوں نے کہا کہ بینظیر بھٹو ان کے لیے ایک سورس آف انسپریشن تھی.
جی بالکل, اور انہوں نے جتنی بھی خواتین ہیں نوجوان لڑکیوں پہ زور دیا کہ آپ لوگ آگے بڑھیں اور ہر شعبے میں رول ادا کرنے کی کوشش کریں. اس کے علاوہ ایک ان کی ڈاکومنٹری بھی آنے والی ہے, ہی نیمڈ می ملالہ, یعنی انہوں نے میرا نام ملالہ رکھا. اس میں کیا ہے, اس حوالے سے آپ تھوڑا سا بتائیے گا.
ڈاکومنٹری تو آج ہم دیکھیں گے, آج اس کے لیے ایک اسکریننگ سیشن ہے, لیکن جتنے ایک ریویوز ہیں اس میں یا بات چیت جو میری ہوئی ہے ضیاء الدین سبزے سے, تو انہوں نے ایسا کیا ہے کہ چونکہ ملالہ کا نام یہ انگریزوں سے افغانستان میں جو جنگ ہوئی تھی میوند کے جو اب قندہار ہے, وہاں اس جنگ میں ایک خاتون نکلی تھی, اس نے بھی اس جنگ میں حصہ لیا تھا, اس کا نام ملالہ, تو اسی ملالہ کے نام کے نسبت سے ملالہ کا بھی نام اس کے والد نے یہی رکھا. اور اس نے کل اس کی وضاحت بھی کی کہ مردوں کے درمیان ملالہ آف میوند جو ہے, ملالہ آف دیٹ اینشنٹ افغانستان جو ہے, کہ وہ نکلی ہے تو اس نے اپنا نام بنایا ہے, وہ اس کو اس ملالے کو اس کے والد اور بھائی اور شوہر کے نام سے نہیں بلکہ اس نے اپنا نام پیدا کیا ہے, اپنا ایک حیثیت انہوں نے دکھائی ہے اور ثابت کی ہے, تو اس لیے اس نے ملالہ کے اس پہ یہ نام رکھا ہے. وہیں سے اس ڈاکومنٹری یہ ڈاکومنٹری شروع ہوتی ہے, اس کی سٹوری جو ہے کہانی میوند کی اس ملالہ سے, اور پھر سوات کے ملالہ پہ اس کا وہ ہے. تو اس کے ساتھ جو کچھ بھی ہوا یہ پورا اس میں ہوگا, میں نے چونکہ ڈیٹیل سے ابھی تو ہم آج دیکھیں گے, لیکن جو کچھ انہوں نے مجھے بتایا ہے تو کافی اس کے زندگی کے جتنے بھی پہلو ہیں,
جو خد و خال ہیں اس کے بارے میں,
فیملی کے اور اس کے.
ٹائم چونکہ کم ہے, ان کے والد نے امن جو ہے اس پہ بہت زیادہ زور دیا, بہت لمبی انہوں نے گفتگو کی ہے اور یہ کہا ہے کہ تنازعات جو ہیں وہ جنگوں کی بجائے پر امن طریقے سے اگر انہیں حل کیا جائے تو زیادہ بہتر ہے. ساتھ انہوں نے یہ کہا کہ جو پیسہ اسلحوں پہ جنگوں پہ خرچ ہو رہا ہے اس کو تعلیم پہ خرچ کیا جائے, اور ضرب عصف کا انہوں نے ایک نام سجیسٹ کیا کہ ضرب عصف کی جگہ اگر ضرب اقرا وہ چلایا جائے تو اس کا زیادہ فائدہ ہو سکتا ہے. تھوڑا سا اس پہ آپ تھوڑی روشنی ڈالیں.
ہاں, اس نے یہی بلکہ انہوں نے کیلکولیشن کی ہے کہ ایک سال کے لیے تمام دنیا کے بچوں کو اسکول میں داخل کرنے کے لیے یا اسکول جانے کے اس کو مواقع فراہم کرنے کے لیے $39 بلین کی ضرورت ہے, اور یہ $39 بلین جو ہیں وہ پوری دنیا کے ممالک کے جو فوجی اخراجات کے اگر ایک ہفتے کے اخراجات نہ کی جائیں تو یہ ایک سال کے لیے دنیا کے تمام بچوں کو اسکول میں داخل کرانے کے لیے کافی ہے. ایک تو انہوں نے یہ وہ کہا, اور اس حوالے سے جو انہوں نے کیا میں بھول گئی آپ کا اس کا
یہی کہ تنازعات جو ہیں وہ امن کے
تنازعات پہ, اگر آپ اس کی شاعری میں مثال دیتا ہوں,
انہوں نے خود لکھی تھی,
جو لکھی تھی اور اس کی جو یہ پوری نظم جو ہے وہ امن پہ ہے, اور اس پہ پھر اس نے یہی بھی کہا کہ اقرا ضرب اقرا کے ساتھ ساتھ اس نے یہی ایک پیغام دیا کہ میں جہاں تک میری آواز جاتی ہے میں یہ کہتا ہوں کہ بھٹو صاحب نے یہ کہا تھا, اس نے مثال دیا کہ بھٹو صاحب نے یہ کہا تھا کہ ہم گھاس کھائیں گے لیکن ایٹم بم بنائیں گے, میں لوگوں سے یہ کہنا چاہتا ہوں، پیرنٹس سے یہ کہنا چاہتا ہوں کہ اگر گھاس بھی کھائیں تو اس میں کوئی حرج نہیں ہے، لیکن اپنے بچوں کو اسکول بھیجیں. تو اور انہوں نے کہا کہ مائنڈ سیٹ کو ضرب عز، تو آپریشن ہے اس کے فزیکلی آپ ان کو مار سکتے ہیں، لیکن جو مائنڈ سیٹ بن رہا ہے اس کے خلاف کام کرنا چاہیے. جہاں یہ جو ایکسٹریمزم ہے، یہ جو
جو روٹ کازز ہیں اس کو انہوں نے کہا کہ ایڈریس اگر کیا جائے تو وہ زیادہ مؤثر ثابت ہو سکتا ہے، بجائے اس کے کہ بھاری جو ہتھیار ہے اس کا استعمال کیا جائے. بہت شکریہ سامعین، یہ تھے پشتو ڈیوا سروس کے بیروز صاحب، سینئر صحافی ہیں آپ، ان کے ہم شکر گزار ہیں، انہوں نے ہمیں ٹائم دیا. اس موضوع پہ آئندہ بھی بات ہوگی. اس کے ساتھ ہی وائس آف امریکہ واشنگٹن کے اسٹوڈیو سے شہناز نفیس اور محمد ارسلان کو اجازت دیجیے. اپنا خیال رکھیے. اللہ حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے، اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.